सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात। उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तपाईँलाई स्वागत छ। सिप्रदी तथा टाटा मोटर्सको सहकारीमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क सवारीमा प्राविधिक साथी मनोज विष्टसँगै उपस्थित भएको छु रोशन केसी। कार्यक्रम सड़क सवारीलाई तपाईँ शनिबार बाहेक हरेक दिन सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जका साथै उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर प्रत्यक्ष रूपमा सुन्न अनि हाम्रा कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विभिन्न विषयहरूलाई समेट्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँ र हामीले अप्नाउनु पर्ने सावधानी, जान्नुपर्ने कुराहरू र सड़क सञ्जालसँग जोड़िएका विभिन्न निकायहरूले हाम्रो यात्रा सुरक्षित बनाउनका लागि सड़क, सड़क पूर्वाधार लगायतका विभिन्न विषयहरूमा गरिरहेका काम कारवाही बारे हामी कार्यक्रम सड़क र सवारीमा चर्चा गर्छौ।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिन भरको भए नि सचेत बनाउ जुनी भरिलाई।
कार्यक्रम सड़क सवारीमा हामीसँग विभिन्न खण्डहरू हुने गर्छन् र आजको कार्यक्रममा विशेष गरी ट्राफिक अपडेट, सड़क सवारी सरोकार, सामाजिक सञ्जालमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक, सवारी साहित्य जस्ता खण्डहरू आज कार्यक्रममा रहेका छन् र आजको कार्यक्रममा यी खण्डहरूमा ट्राफिक अपडेटका साथै सड़क र सवारी सरोकारमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि निजी क्षेत्रका विभिन्न यातायातले सावधानी के कसरी अप्नाइरहेका छन् भन्ने विषयमा नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटोलासँग गरेको कुराकानी आजको कार्यक्रममा छ।
सार्वजनिक सवारी साधनको भिडभाडबाट शुरूआत भए पनि कति मान्छेको के हुन्छ यसको चाहिँ लेखाजोखा हुन सक्ने कन्डिसन छैन। त्यही मानेमा मैले विभागलाई 4 दिन पहिले 5 दिन पहिले विभागलाई म डिजी साहब महानिदेशकलाई नै मैले फोन गरेर यो विषयमा केही हामी अग्रिम रूपमा तयारीमा छलफलमा बस्ने कि मन्त्रालयसँग बस्ने कि अन्य स्वास्थ्य मन्त्रालय को स्टेक होल्डर सरकार मन्त्रालयहरू को हुन् र सरकार मजदुर ट्रेड युनियनहरू व्यवसायहरू सबैले राखेर अलिकति छलफल गर्दा हुन्छ नि सरकारले के गरेर बसिरहने।
त्यसै गरी सड़कबाट चालक खण्डमा ट्राफिक प्रहरीले सञ्चालन गरेको 3 महिने ट्राफिक उज्यालो अभियानको प्रभावकारिता र यसको असरबारे गरेको कुराकानी ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठसँगको कुराकानी आजको कार्यक्रममा छ।
धेरै जसो मान्छेले चाहिँ मलाई हतार भयो, मेरो काम अलि त्यहाँ छिटो पुग्नु पर्ने थियो भनेर अलि लापरवाही गरेको भेटियौँ। यसमा उमेर समूहको कुरा गर्नुपर्दा सबै उमेर समूह जो बाटोमा हिँड्नुहुन्छ, चाहे विद्यार्थी होस्, चाहे प्रौढ होस्, चाहे अफिसियल कर्मचारी होस्, सबै उस्तै खाले भेट्यौँ हामीले।
त्यसै गरी सामाजिक सञ्जालमा तपाईँले दिनुभएको प्रतिक्रिया र सवारी साहित्य पनि आजको कार्यक्रममा सुन्न सक्नुहुन्छ। र आजको कार्यक्रममा तपाईँको विचार जान्नका लागि मैले उज्यालोको फेसबुक पेजमा सोधेको छु, स्कूल बसले विद्यालयले भाडाका गाडीहरू प्रयोग गरे विद्यार्थी बोक्दा भाडाका गाडी चढ्ने यात्रुहरूमा कस्तो असर परेको पाउनु भएको छ भनेर मैले सोधेको छु। तपाईँले आफ्नो अनुभव व्यक्त गर्न सक्नुहुन्छ र यसका अलावा सड़क सञ्जालसँग जोडिएका विभिन्न विषयहरूमा तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। ट्राफिक जामको अवस्था, ट्राफिकको अवस्था, सड़कको अवस्था, सड़क पूर्वाधार पुगे नपुगेका लगायतका विभिन्न विषयमा तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा ट्राफिक अपडेट। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनको जानकारी अनुसार यति बेला काठमाडौँ उपत्यकाको सबै स्थानहरूमा सामान्य रूपमा गाडीहरू सञ्चालनमा आइरहेका छन्। विभिन्न नाका हुँदै भित्रिने र बाहिरिने गाडीहरू पनि सामान्य तवरले नै सञ्चालन भइरहेका छन्। केही स्थानमा भने पिक आवर भएका कारणले गरेर क्यूमा रहनुपर्ने अवस्था रहेको छ। यसै गरी ट्राफिक अपडेटकै क्रममा हिजो भएको ट्राफिक कार्यवाहीसँग सम्बन्धित विवरण, हिजो जाँड रक्सी पिएर सवारी हाँक्ने 79 जना कार्यवाहीमा पर्दा लेन अनुशासन नमान्ने 309 जना कार्यवाहीमा परेका छन्। भाडाका कार यानि कि ट्याक्सी चलाउने 52 जना कार्यवाहीमा पर्दा जेब्रा क्रसमाथि सवारी रोक्ने 44 जना कार्यवाहीमा परेका छन्। टिपर कार्यवाहीमा हिजो 197 जना परे भने सीसीटीभी मार्फत 90 जनालाई कार्यवाही गरिएको छ। फुटपाथमाथि पार्किङ गर्ने 205 जना कार्यवाहीमा पर्दा हर्न कार्यवाहीमा हिजो 46 जना परेका छन्। त्यसै गरी जथाभावी पार्किङ गर्नेलाई हुइल लक गरेर वा चेन लक गरेर 180 जनालाई कार्यवाही गरिएको छ। त्यस्तै अन्य कार्यवाहीमा हिजो 2006 जना पर्दा काठमाडौँ उपत्यकाभित्र भएको ट्राफिक कारवाहीमा हिजो 3208 जना परेका छन्। जस्तै काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका भन्दा बाहिर भएको सवारी दुर्घटनासँग सम्बन्धित विवरणमा हिजो काठमाडौँ उपत्यकाभित्र 41 गाडी दुर्घटना भयो जसमा 30 सामान्य घाइते छन्। एकजनाको अवस्था गम्भीर छ भने एकजनाले ज्यान गुमाएका छन्। त्यसै गरी हिजो ज्यान गुमाउनेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका कोसल टारमा भएको सवारी दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन्। कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश 3-02-009-03-59 नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा 52-16-77 नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो र ठक्करमा अन्दाजी 30 पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी काठमाडौँ उपत्यकाभन्दा बाहिर भएको सवारी दुर्घटनासँग सम्बन्धित जानकारीमा सर्लाहीको लालबन्दी नगरपालिका 5 हिजो बेलुका दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा 2 गम्भीर घाइते भएका छन्। लालबन्दीबाट रामपुर जाँदै गरेको NA26P4652 नम्बरको मोटरसाइकल NA39P391 नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा इसापुर नगरपालिका 8 28 मोहन थापा र उनको मोटरसाइकलमा पछाडि सवार त्यही ठाउँका 35 कमल रावल घाइते भएको प्रहरीले जनाएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका 2 बौनियामा हिजो माइक्रोको ठक्करबाट साइकल यात्री गम्भीर घाइते भएका छन्। घाइते भएका साइकल यात्री बर्दगोरिया गाउँपालिका 2 कुम्बियाका 30 रामगंगा थारू रहेको कोवलपुर स्थित नेपालगंज मेडिकल कलेजले जनाएको छ। त्यस्तै तौली हावाबाट जितपुरतर्फ जाँदै गरेको LU-3T9270 नम्बरको ट्र्याक्टर हिजो साँझ 6:30 खस्दा ट्र्याक्टर चालक घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनासँग सम्बन्धित विवरणपछि हिजो काठमाडौँ उपत्यकाभित्र भित्रिने र बाहिरिने गाडीहरूसँग सम्बन्धित विवरण। हिजो काठमाडौँ उपत्यकाभित्र 16,002 गाडी भित्रिँदा 17,525 गाडी बाहिरिएका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र 90,230 यात्रु भित्रियो भने 91,816 यात्रु बाहिरिएका छन्। त्यस्तै हिजो ट्राफिक महाशाखामा सञ्चालन भएको सचेतना कक्षामा लेन अनुशासन नमान्ने 202 त्यसै गरी जाँडरक्सी पिएर सवारी हाँक्ने 116 र सड़क दुर्घटनामा शरीक भएका 1 सामेल रहेका थिए। र आज ट्राफिक प्रहरी महाशाखामा लिन अनुशासन नमान्नेहरूका लागि 11 12 1 2 र 3 4 सचेतना कक्षा हुन्छ भने जाँडरक्सी पिएर सवारी हाँक्नेहरूका लागि 10 11 12 1 र 2 3 सचेतना कक्षा सञ्चालन हुन्छ। ट्राफिक अपडेटपछि अब केही समाचार। पेट्रोलियम पदार्थको मूल्य धेरै घट्ने डरले पम्पले तेल नल्याउँदा बजारमा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। बजार अनुगमनका क्रममा ठूलो घाटा हुने देखेर पम्प संचालकले निगमको डिपोबाट तेल नउठाएको पाइएको विभागका सूचना अधिकारी दीपक पोखरेलले बताउनुभयो। सोमबार पेट्रोल डिजल र मट्टीतेलको भाव 2 रुपियाँका दरले घटे पछि मात्रै पेट्रोल पम्पवालाले तेल उठाउन थालेको र अब अवस्था सहज हुने पोखरेलको भनाइ छ। बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रूपमा बजार अनुगमन शुरू गरेका हुन्। टिपरको ठक्करबाट आमा छोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीको जनजीवन सामान्य बन्दै गएको छ। हिजो बिहान 9 लगाइएको कर्फ्यू बेलुका 8 हटेपछि जनजीवन सामान्य बन्दै गएको हो। अस्ति सोमबार टिपरको ठक्करबाट खानीखोला गाउँपालिका 1 जुनुमाया गोले र उनकी 3 छोरी स्मारिकाको ज्यान गएपछि आक्रोशित स्थानीयले ढुङ्गामुङ्गडा गर्दै प्रहरीको भेटभाड गर्दा प्रहरीले नियन्त्रण गर्न गोली र अर्सु ग्यास समेत चलाएको थियो। कर्फ्यू हटेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति अझै छ। पीड़ितको माग टिप्पर चालकलाई पक्राउ गरेर कानून अनुसार कार्यवाही गर्नुपर्ने रहेको र प्रशासनले प्रक्रिया अघि बढ़ाएकोले स्थिति सामान्य हुने आशा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पीड़ितले जाहेरी दिएपछि सपरीक्षणको प्रक्रिया अगाडि बढ़ाएको छ तर सपरीक्षण सकिएपछि मृतकका श्रीमान छिरिङ भ्लोन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेकोले उहाँ आएपछि मात्र सब बुझ्ने पीड़ित पक्षले जनाएका छन्। सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सड़क सवारी सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रम सड़क सवारीमा पालो भएको छ सड़क र सवारी सरकारको। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन दिन निजी क्षेत्रका विभिन्न यातायात व्यवसायीहरूले सावधानी अपनाइरहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न रूपमा चल्ने सार्वजनिक गाड़ीहरू सञ्चालन गर्दै आएको साझा यातायातले केही दिनदेखि आफ्ना सबै गाड़ीहरूमा स्प्रे छर्किने गरेको छ। सफा राख्नका लागि सफा गरेर कीटनाशक स्प्रे छर्किने गरेको छ भने बसका सीट ह्याण्डल लगायतका बढी छोइने भागहरूमा पटक पटक सेनिटाइजरले सफा गर्ने गरेको साझाले जनाएको छ। यसै गरी यसअघि नै काठमाडौँको रिङ रोडमा चल्ने सुन्दर यातायातले पनि गाड़ीमा आउने यात्रुहरूको ज्वरो नाप्ने जस्ता सेवा दिइरहेको छ। तर सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भइरहेका छन्। बसभित्र कसैले मुख छोपेर खोक्दा पनि त्रास फैलने गरेको अवस्था रहेको छ। यसै सन्दर्भमा आज सहकर्मी मल्लिका थापाले सार्वजनिक यातायातमा संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज छिटोलासँग कुराकानी गर्नुभएको छ। आउनु सुनौ।
अहिले अब जताततै कोरोनाको चर्चा छ होइन, यो सार्वजनिक यातायातमा चाहिँ कोरोना संक्रमणको जोखिम देखिन्छ, के छ पूर्व तयारी, यसबाट बस्नको लागि पूर्व सतर्कता के छ?
कोरोना विश्वव्यापी रूपमा आएको यो एउटा अत्यन्त जोखिमपूर्ण परिस्थितिमा हामी छौँ। खै अन्तर्राष्ट्रिय क्षेत्रहरूमा जे जस्तो भए तापनि नेपालमा भाग्यले हामीलाई साथ दिएकै अवस्था छ। अहिलेसम्म कोरोनाको त्यस्तो परिस्थिति देखेको छैन, तर पनि कुन बेला कहाँ कसरी लाग्छ भन्ने विषयमा सबै निकाय सतर्कता अपनाउँदै बस्नुपर्ने परिस्थिति छ, जुनसुकै बेला पनि जे हुन्छ भन्ने अवस्थामा। र हामीले नेपाल यातायात राष्ट्रिय महासङ्घले यो तपाईँहरूले भने जस्तै सार्वजनिक सवारी साधनमा यात्रुको चाप धेरै भिडभाड हुने परिस्थिति पक्कै पनि हुन्छ। सरकारले त विभिन्न समारोह पार्टी प्यालेस विवाह वर्षमा भोज भतेर लगायतका हरेक कार्यक्रमहरूलाई स्थगन गर भन्ने सरकारले घोषणा गरेको अवस्था पनि छ भने, तर सार्वजनिक सवारी साधन यात्रुको अत्यावश्यक सवारी भएको कारणले गर्दा यो सामान्य रूपले हिजोभन्दा त थुप्रै घटिसक्यो। मैले मिडिया मार्फत सञ्चार कर्मीहरू मार्फत र विभिन्न ठाउँमा अनुगमन गर्दा तपाईँहरूले पनि हेर्नुहोला 50% भन्दा कमी सवारी साधन लामो तथा मध्यम दूरीमा भइसकेको अवस्था छ भने, काठमाडौँमा पनि यो सार्वजनिक सवारी साधन पब्लिक भेहिकलहरू कम हुँदै गएको छन्। प्राइभेट भेहिकलहरू केही चलेको छ, भिडभाडै छ, मोटरसाइकलहरू सानो गाडीहरू चलेको अवस्था छ भने ती गाडीहरू कम छन्। र यसलाई सजगता अपनाउनको लागि नै हामीले नेपाल यातायात राष्ट्रिय महासङ्घले मुलुकभरिको सिङ्गो छाता सङ्गठन व्यवसायको छाता सङ्गठन महासङ्घले फागुनको 22 गते हामीले 9 बुधहरूमा जनचेतना र सतर्कता अपनाउनको लागि भन्दै देशका सबै 7 प्रदेश र 77 जिल्ला र स्थानीय सङ्घ संस्था कम्पनी प्रणाली र व्यवसायीहरूलाई सबैलाई सजगता अपनाउनको लागि प्रेस विज्ञप्ति पनि हामीले फागुन 22 गते नै जारी गरिसकेका छौँ। र त्यो बमोजिम नै नेपालका हरेक कुना काप्चामा अहिले पछिल्लो अवस्थामा तपाईँले भने जस्तै ढ्याक्कै के भन्छ भने कोरोनाको परिस्थिति देखिएको कन्डिसन छैन, तर पनि अन्तर्राष्ट्रिय क्षेत्रमा जाने प्लेनहरू र चाहिँ सरकारले चाहिँ यो पछिल्लो अवस्थामा श्रम खाडी मुलुकमा जाने श्रम स्वीकृतिहरूलाई पनि बन्द गरेको अवस्था, यो अहिले अहिलेको एउटा आतिश लाग्दो कन्डिसनलाई हेरेर बन्द गरेको अवस्था। र सबैभन्दा ठुलो नाका हाम्रो भारतीय छिमेकी राष्ट्र भारतको नै ठुलो नाका भएको हुनाले त्यो नाकाहरू पनि अटोमेटिक रूपमा केही दिन एक दुई दिनबाट चाहिँ बन्द हुँदै आएको अवस्था पनि छ भने, यता चाइनाको चाहिँ केरुङ नाकाबाट पनि हाम्रो बसहरू राम्रैसँग चल्दैथ्यो, त्यताबाट पनि यात्रुको चाहिँ ठप्प परिस्थिति र तातपानी सामान्य। र यो के भन्छ दक्षिणको छिमेकी राष्ट्र भारतको नाकाहरू चाहिँ सबै बन्द हुँदै आएको अवस्थामा यी सबै कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न नाकाहरूमा चाहिँ यी कोरोना भाइरसबाट चाहिँ रोकथाम गर्नको लागि सचेतना अपनाउने विषयहरूमा हुन त सरकारले यो विषयमा हामीलाई ओरिएन्टेसन केही दिएको पनि छैन। सरकारको निकायमा म तपाईँको रेडियो मार्फत पनि अनुरोध गर्न चाहन्छु, सरकारको निकायमा अहिलेसम्म यसको आधिकारिक रूपमा तपाईँ सबै जनमानसले संचारकर्मी साथीहरूले अत्यन्त ठुलो चासो देखाएर यो कोरोना चाहिँ पब्लिक भेहिकलमा धेरै यात्रुको आवत जावत भिडभाडको स्थानहरू भएको कारणले गर्दा पनि यसलाई चाहिँ अझ अझ एलर्ट गरेर राख्नु पर्छ भन्ने तपाईँहरूको क्षेत्रबाट अत्यन्त चाहिँ इनिसिएसन लिएको अवस्था पनि देखिन्छ भने सरकारी निकायबाट यस विषयमा मैले यातायात व्यवस्था विभाग हाम्रो मन्त्रालय र सरकारलाई मन्त्रालयलाई मैले फोन पनि गरेर कुराकानी हामी महासङ्घले गरि पनि रहेको छौँ। यो विषयमा अलिकति छलफल गरौँ, अलिकति कुराकानी गरौँ, कोरोना आउनुभन्दा पहिला नै अलिकति सतर्कता अपनाउनको लागि यसको विषयमा कसरी जाने हाम्रो मन्त्रालयले चाहिँ के गर्ने, स्वास्थ्य मन्त्रालयले के गर्ने, सरकारी निकायले के गर्ने, हामीले के गर्ने भन्ने कुराको वृहत अलिकति छलफल पनि हुन पाएको छन्। तर हुनु पर्थ्यो र म यसलाई सचेतना अपनाउनको लागि सबै सवारी साधनलाई हामीले त्यो विज्ञप्ति मार्फत पनि सफा सुग्घर राख्ने वातावरण बिल्कुलै मात्रामा गर्ने, यात्रुहरू को के भन्छ सिट क्षमताभन्दा बेसी ओभरलोड नगरिकन र या चालक परिचालकहरूले अनिवार्य रूपले मास्क लगाउने व्यवस्था गरेर अगाडि बढ्न पनि हामीले अनुरोध गरेका छौँ। हिजो मात्रै पश्चिम नेपाल बस व्यवसाय सङ्घ जो 2025 एउटा ठुलो नाका सुनौली नाका लगायतका विभिन्न पश्चिम भागमा जाने संस्थाले प्रेस कन्फरेन्स गरेर उसले चाहिँ ज्वरो नाप्ने त्यो मेसिन औजार लगायतका चाहिँ जनचेतनामूलक ढङ्गका स्टिकरहरू के भन्छ मास्कहरू पनि के भन्छ भने वितरण र मैले भनिहालेँ काँक्रेबिटा नाकालाई हामीले सतर्कता बनाएका छौँ, जोगुनी नाका त्यसै गरेर सुनौली नाका महेन्द्रनगर महाकालीको नाका अहिले बिहान मात्रै महाकालीको गाडी पनि महाकालीबाट देहरादुनतर्फ जाने दिल्लीतर्फ जाने लामो दूरीका सवारी साधनहरू इन्डिया र नेपाल भएर अहिले भर्खर स्थगन हुँदै आएको अवस्थाहरू पनि छन्।
तपाईँले सुरुमा पनि भन्नुभयो केही यातायातहरू बन्द भइसकेका छन् होइन, यसै पनि सार्वजनिक यातायातको कुरा गर्दाखेरि प्राय जस्तो गाडी भिडभाड नै देखिन्थ्यो, अहिले सरकारले अरू भिडभाडका कार्यक्रमहरू जमघटहरू सभा सम्मेलनहरू नगर्नु भनिरहँदा यो सार्वजनिक यातायातमा अब गाडी कम भइसके पछाडि झन् भिडभाड बढ्ने देखियो, यो भिडलाई के गर्ने
हो? यो पक्कै पनि मैले भनेकै कुरा यही हो, के भन्छ भने सरकारले यस विषयमा वृहत रूपमा छलफल तुरन्तै गरिहाल्नुपर्छ, किनभने भरे यो के सार्वजनिक सवारी साधनको भिडभाडबाट सुरुवात भए पनि कति मान्छेको के हुन्छ यसको चाहिँ लेखाजोखा हुन सक्ने कन्डिसन छैन। त्यही मानेमा मैले विभागलाई चार दिन पहिला पाँच दिन पहिले विभागलाई म डिजी साहब महानिदेशकलाई नै मैले फोन गरेर यो विषयमा केही हामी अग्रिम रूपमा तयारीमा छलफलमा बस्ने कि मन्त्रालयसँग बस्ने कि अन्य स्वास्थ्य मन्त्रालय गृहमा को स्टेक होल्डर सरकारवाला मन्त्रालयहरू को हुन् र सरकारवाला मजदुर ट्रेड युनियनहरू व्यवसायहरू सबैले राखेर अलिकति छलफल गर्दा हुन्छ नि, सरकारले के गरेर बसिरहने? म अनुरोध गर्न चाहन्छु तपाईँले अहिले भने जस्तो यो के भन्छ सवारी अटोमेटिक व्यवसायहरू त्यो चालकहरूलाई पनि त्रसित छन्, थुप्रै गाडीहरू चाहिँ रोकिएर बसिसके थन्किएर बसिसके, तपाईँ अहिले राष्ट्रिय बस्तार जस्तो ठाउँमा तपाईँ आएर तपाईँले हेर्नुभयो भने र चाहिँ पुरानो बस्तारमा विभिन्न नाकामा जानुभयो भने वात्तै सङ्ख्या घटेको छ, ऊ गाडी जबरजस्ती चलेको अवस्था छ, यात्रु चाहिँ त्रसित छन्, कोही मानिसलाई एकचोटि हाँसिउँ आयो भने पनि सबै मान्छे बाहिर फर्केर त्रसित भएर जाने अवस्था छ। यही हुनको लागि हो तपाईँले भने जस्तो चलेका गाडीहरूमा भिडभाड देखिएको छ होइन, भिडभाड देखिएको छ केही गाडीहरूमा, अब यसलाई चाहिँ नियन्त्रण गर्नको लागि सरकारी निकायसँग बस्यो भने केही दिन चाहिँ यात्रु जनताले पनि दुःख कष्ट गरेर वा पैदल हिँड्ने हो कि, त्यसलाई चाहिँ अझ के भन्छ भने न्यूनीकरण गर्नको लागि अन्य विधिहरू अपनाउने हो कि, यो विषयमा सरकारी निकायमा छलफल छैन। हाम्रो तहबाट व्यवसायको तहबाट मात्रै यो एउटा पक्षबाट मात्रै हुने कुरा छैन, तपाईँ सञ्चारकर्मीहरूले यति ठुलो इनिसिएसन लिनुभएको छ, म तपाईँ सम्पूर्ण सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद दिन पनि चाहन्छु र हाम्रो तहबाट हामीले गर्ने हाम्रो पहुँचले हाम्रो बुताले भ्याउने किसिमका प्रयासहरू हामी गरिरहेका छौँ।
यसैमा अब सरकारवाला निकाय तपाईँको जुन महासङ्घ छ यसले सार्वजनिक यातायात सफा राख्ने विभिन्न मास्कको प्रयोग गर्ने सेनिटाइजरको प्रयोग गर्ने यो कुराहरू तपाईँहरूले गर्नको लागि सचेतनामूलक कार्यक्रम गरिरहेको सुने भन्नुभयो, तर अहिले पनि सार्वजनिक यातायातमा चाहिँ हाँच्यौँ गर्दा मुख पनि नछोप्ने यस्तो अवस्था छ, यस्तो कुरा कायम गराउनको लागि कार्यान्वयन गराउनको लागि पनि सरकार चाहिन्छ त?
नै नै यो के भन्छ भने के तपाईँले अहिले हाँच्यौँ भन्नुभयो यो भन्नुभयो, मेरो कुरा के भने जुन क्षेत्रमा यात्रुको चापको भोलम जुन स्टेक होल्डर अत्यन्त सरकारवाला छ त्यसलाई चाहिँ के भन्छ हाम्रो तहबाट मैले तपाईँलाई गरिरहेको कुरा हामी गर्दै गरेको कुरा अस्तिको दिनबाट भारतले चाहिँ एउटा नाकाबन्दको एउटा अलिक गम्भीर परिस्थितिको चाहिँ कुरा छिमेकी राष्ट्र ठुलो नाका भएको हुनाले अरू देशले गर्यो भनेरको कुरा होइन, तर त्यो राष्ट्रबाट धेरै हाम्रो चाहिँ नेपाली आवत जावत गर्ने होइन, अहिले त चैत्य दशैं हो, यति भारतको नाकाबाट यति भारतमा गएका हाम्रा नेपाली दाजुभाइहरू आउँथे, त्यो अवस्थामा उनीहरू अलिक बेसी चाहिँ सक्रियता भएको कारणले गर्दा पनि त्यो ठुलो नाका भएको हुनाले हाम्रो देशले पनि दुई तिन दिनदेखि अलिक ठुलो इनिसिएसन लिएको छ, लिएपछि हामी पनि अलिक हाम्रो तहबाट लाग्दैछौँ होइन लाग्दैछौँ। तपाईँले भने जस्तो मैले भने नि अब यो तपाईँले देख्नु भने थुप्रै मजदुर ट्रेड युनियनहरूले भन्दा हामीले मजदुर ट्रेड युनियनले मास्कहरू चालक परिचालकलाई दिँदै हिँडेको पनि तपाईँले ठाउँ ठाउँमा सामाजिक सञ्जालमा पनि तपाईँले हेर्दै हुनुहुन्छ। म फेरि पनि अनुरोध गर्न चाहन्छु, फेरि पनि आग्रह गर्न चाहन्छु र फेरि पनि सबै व्यवसाय साथीहरूलाई निर्देशन गर्न चाहन्छु, तपाईँले यस्ता किसिमका चालक परिचालकहरूले यात्रुहरूलाई बस्दाखेरि तपाईँहरू आफू यो कोरोनाको कन्डिसन यो छ, कमसेकम तपाईँहरू चाहिँ मास्क लगाउनुहोस्, हाँसी गर्दा चाहिँ रुमाल प्रयोग गरिदिनुहोस्, या चाहिँ कुनै चाहिँ कपडाको चाहिँ कुनै भाग प्रयोग गरिदिनुहोस्, खुल्ला रूपमा नगरिदिनुहोस्। यो भिडभाडमा अलिक वातावरण गराएर लाइन बद्ध भिड भयो भने लाइन बसेर यात्रुहरू चाहिँ सवारीमा चढ्ने वातावरण गर्नुहोस् भन्नु म आग्रह गर्न चाहन्छु भने, तर फेरि पनि म के अनुरोध गर्नु, सरकारसँग बसेर यति ठुलो स्टेक होल्डरले यो यो काम गर्न गरिन्छ है भन्ने कुराको संयुक्त रूपमा एउटा चाहिँ आवाज गयो भने त्यो आवाजले अझ प्रभाव पार्छ भन्ने मेरो मनसाय हो।
यसैमा काठमाडौँ उपत्यकाकै कुरा गर्दाखेरि चाहिँ यहाँको अवस्था कस्तो छ?
अब यहाँको पनि भर्खरै के हिजो अस्तिको दिनबाट जुन कुरा आयो त्यसले अलि त्रसित भएको कन्डिसन छ, र तपाईँले भन्दा गाडीको संख्या घट्दै गएको अवस्था छ, र यहाँका यहाँ राजधानीकामा रहेका कम्पनी प्रायलाई हामीले पनि तत्कालै महासङ्घले सितै भयो, हामी बैठक पनि बस्दैछौँ, बैठक बसेर फेरि अर्को पुनः सर्कुलर फेरि अहिले अलि यात्रुहरू चाहिँ अलिकति त्रसित भएको कन्डिसन पनि छ, चापहरू पनि बढ्दै गएको अवस्थाहरू पनि छ, यसलाई कसरी व्यवस्थापन गर्ने र यहाँको सचेतना कसरी अपनाउने भन्ने कुराको हाम्रो इन्टरनल महासङ्घले चाँडै हामी केही दिनमै एक दिनमै बैठक तुरन्त हामी बस्दैछौँ, र सरकारले पनि पक्का पनि हामीलाई केही दिनमा बोलाउला, यस यही सब्जेक्टलाई राखेर अलिकति छलफल गराउला। म फेरि तपाईँको यदि सरकारी निकायले सुनेको यदि छैन भने तपाईँको रेडियो मार्फत यो सडक र सवारी उज्यालो रेडियो मार्फत महत्त्वपूर्ण रेडियो मार्फत अनुरोध गर्न चाहन्छु, सरकारी निकायले सबै स्टेक होल्डरहरूलाई यो सार्वजनिक सवारी सम्बन्धीको स्टेक होल्डरलाई बोलाएर तत्काल एउटा साझा धारणा बनाएर अगाडि बढेर सहकार्य गर्न म आग्रह गर्न चाहन्छु।
तपाईँले भने जस्तै पक्कै पनि गाडी कम चलेका छन्, यात्रुहरू कम छन्, त्रसित छन् यात्रुहरू सार्वजनिक सवारी साधन चढ्नको लागि होइन, यसमा अब अहिले मानिसको दैनिकी चलाउनको लागि सार्वजनिक यातायातमा बसेर यात्रा गर्नु कतिको त बाध्यता नै छ होइन, यसमा यात्रुहरूलाई सहज वातावरणमा गाडी चढ्नको लागि प्रोत्साहन गर्नको लागि यातायात व्यवसाय महासङ्घको दायित्व चाहिँ के त?
हाम्रो दायित्व यही हो, हामीले के भन्छ भने अधिकतम रूपमा रोग निम्तिएको अवस्था छैन, यसलाई चाहिँ के भन्छ भने सबैले जे जे स्वास्थ्य मन्त्रालय मार्फत विभाग मार्फत सरकारी निकायको स्वास्थ्य मन्त्रालय नै प्रमुख हुन्छ अहिलेको यो रोग सम्बन्धीको, त्यहाँबाट आएका जे जे आधिकारिक कुराहरू हुन्छन् सचेतना अपनाउने यसलाई न्यूनीकरण गरेर जानको लागि के विषयहरू हुन्छन् त्यो सबैले चाहिँ त्यो 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 विधिलाई अपनाउनको लागि महासङ्घले अनुरोध गर्छ, सबैलाई सर्कुलर गर्छ, निर्देशन गर्छ, र जानकारी पनि आएका कुराहरू सरकारको निकायबाट हामीले आधिकारिक रूपमा लेखिँदै आयो भने त्यो कुरा हामी जानकारी पनि गराउँछौँ।
यसैमा अब मास्कको कुरा, सेनिटाइजरको कुरा देशमा सबैले नपाइरहेको अवस्था छ, यसको सहज बिक्री वितरणको लागि सरकारले केही पहल गर्ला हामी पनि आश गर्छौँ, तर यसको विकल्पमा जुन साबुन पानीले हात धुने कुरा होइन, यस्ता कुराहरू चाहिँ यातायात व्यवसाय महासङ्घले सार्वजनिक यातायातमा व्यवस्था गर्न सक्दैन?
हामीले सुरु मैले भने नि यो एक दुई दिनबाट यसको स्पिड बढेको छ, र मैले तपाईँको माध्यमबाट पनि भने यो भनिरहनु पर्ने आवश्यक होइन, सञ्चार माध्यममा सबैतिरबाट आएको छ, यो गर्न म फेरि आग्रह पनि गर्न चाहन्छु, र के भन्छ भने यस्तो यो दैनिक रूपमा यसको यसको वातावरण तपाईँहरूले पाउनुहुन्छ, यसको वातावरण पाउनुहुन्छ, यो कार्यान्वयन पक्षमा लानलाई विभिन्न सङ्घ संस्थाका अध्यक्षहरू प्रतिनिधि साथीहरूलाई मदत लिनलाई हामी आग्रह पनि गर्छौँ।
पक्कै पनि तपाईँले सुनिहाल्नुभयो, नेपाल यातायात व्यवसाय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात क्षेत्रमा के कसरी कोरोनालाई संक्रमण जुन हुन सक्छ त्यसलाई कसरी रोकथामका लागि काम कारवाही गरिरहेको छ भनेर तपाईँले सुनिहाल्नुभयो, सेनिटाइजर, मास्क, साबुन पानीले हात धुने व्यवस्था लगायतका विभिन्न कुराहरू भइरहेको भनेर हामीले जानकारी उहाँले दिँदै हुनुहुन्थ्यो। तपाईँ पनि सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ भने सकेसम्म मास्कको प्रयोग गर्नुहोला र बेला बेलामा हात धुने प्रयत्न गर्नुहोला, र सकेसम्म धेरै मानिसहरूसँग भिडभाड हुने ठाउँमा नगइकन सुरक्षित रूपमा बस्ने प्रयत्न गर्नुहोला। र हामी कार्यक्रमको अर्को खण्डमा सडकबाट चालक र तपाईँको विचारका साथमा उपस्थित हुन्छौँ, उज्यालो सुन्दै गर्नुहोला।
कहिले घडीको काँटासँग त कहिले अप्ठ्यारो बाटोसँग, लक्ष्य भनी जहिले एउटै, सही समयमा सही ठाउँमा पुग्ने, किनकि समयले कसैलाई पर्खिँदैन, हाम्रो जीवनको स्टेरिङ त्यसैकै हातमा नै त छ, उसलाई जित्न त सक्दिन, तर हरेक दिन नया प्रयत्न अवश्य गर्न सक्छु। बिहाना दिउँसो बेलुका जिन्दगीको एक्सिलेटर थिचिने रहन्छु, समयसँगै रिस लगाइरहन्छु, आफूलाई फेरि तयार गरेर अघि बढिरहन्छु। जीवन यसैको त नाम हो, जो सदैव समयसँग लड्दै रहन्छ र आफूलाई सुधार्दै लैजान्छ उसैलाई त योद्धा भनिन्छ। टाटा योद्धा न झुक्छ न रोकिन्छ।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार हो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ उज्यालो रेडियो नेटवर्कमा सिप्रेदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर हाम्रा कार्यक्रम प्रत्यक्ष रूपमा सुन्न अनि समय मिलाएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सडक सवारीमा हामी सडक र सडक सुरक्षाका विषयलाई समेट्छौं र सडक र सडक सुरक्षाको विषयमा महत्वपूर्ण भूमिका खेल्नका लागि भनेर हामी सबै सचेत हुनुपर्ने जरूरत हुन्छ। सडक नियमका बारेमा, सडक अनुशासनका बारेमा, ट्राफिक व्यवस्थापनको बारेमा, ट्राफिक नियमका बारेमा हामी जानकार भएपछिबाट मात्रै हाम्रो यात्रा सुरक्षित हुन सक्छ। यसरी सचेतनाको कुरा गरिराख्दा, सचेत बन्ने कुराकानी गरिराख्दाखेरिमा ट्राफिक प्रहरीले पुस एक गतेबाट फागुनको अन्त्यसम्म 3 महिने ट्राफिक उज्यालो अभियान शुरू गरेको थियो। यो अभियान अन्तर्गत ट्राफिक प्रहरीले पैदल यात्री, चालक, सहचालक, विद्यार्थी लगायत सड़क सञ्जालसँग जोडिएका सबैजनालाई सड़कमा रोकेर, सार्वजनिक स्थलमा रोकेर लगायतका विभिन्न ठाउँमा रोकेर ट्राफिक सचेतनासँग सम्बन्धित कक्षाहरू सञ्चालन गरेको थियो र विशेष कार्यवाहीको अभियान पनि गरेको थियो। यस सचेतना कक्षामा पैदल यात्रीलाई कसरी सडक प्रयोग गर्नुपर्छ, चालकको भूमिका के कस्तो हुन्छ, सहचालकको भूमिका के कस्तो हुन्छ, या एउटा सामान्य हामी सडक प्रयोगकर्ताहरूले के कुरामा ध्यान दिनुपर्छ जस्ता विभिन्न कुराहरूमा सचेतना गरेको थियो। आजको कार्यक्रममा मैले ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठसँग ट्राफिक प्रहरीले सञ्चालन गरेको ट्राफिक उज्यालो अभियानको प्रभावकारिता के कस्तो रह्यो भनेर कुराकानी गरेको छु। 3 महिनासम्म सञ्चालन भएको ट्राफिक उज्यालो अभियानको प्रभावकारिताको विषयमा जीवनजी भन्नुहुन्छ।
अब हामीले यसमा अहिलेसम्ममा 1,25,000 भन्दा बढी, हाम्रो उद्देश्य 1,00,000 थियो, 1,00,000 क्रस भएर 1,25,000 भन्दा माथि को संख्यामा हामीले ट्राफिक अवेरनेस कार्यक्रम गरिसकेको अवस्था छ। एकदमै राम्रो भएको छ, तर हामी बसेर यसमा भएको के भयो भन्ने कुराहरू चाहिँ बसेर छलफल गर्न बाँकी छ। हामीले यो बीचमा के कार्यक्रम गऱ्यौँ भने ठुला ठुला स्कुल, विद्यालय, धेरै विद्यार्थी भएका कलेजहरू, विद्यालयहरूमा गएर ट्राफिक सम्बन्धी अवेरनेसका कार्यक्रमहरू, ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने कार्यक्रम जस्ता कुराहरू, ट्राफिक नियमका कुराहरू, ट्राफिक नियम नमान्दा लापरवाहीले चलाउँदा सवारी दुर्घटना हुने कुराहरू, सवारी दुर्घटनाले हुने क्षतिका बारेमा कुराहरू हामीले अवेरनेस गरायौँ। त्यस्तै चालकहरूसँग, सङ्घ संस्थाका चालकहरूसँग, सरकारी चालकहरूसँग, यातायात व्यवसायीसँग लगायत पैदल यात्रीसँग, यात्री हुनुहुन्छ उहाँहरूसँग हामीले जति पनि कार्यक्रमहरू गऱ्यौँ एकदमै ट्राफिक नियम सम्बन्धी र आफूले गर्नुपर्ने कर्तव्य र पालना गर्नुपर्ने दायित्व र आफ्नो अधिकार के हो भन्नेसम्म पनि हामीले यो अवेरनेसको बारेमा जानकारी दियौँ।
जस्तै जुन अहिले भर्खरै भन्नुभयो कि 1,00,000 हामीले सचेत गराउने भनेर सोधेका थियौँ, 1,25,000 गऱ्यौँ, प्रभावकारी भएको छ भनेर राख्दाखेरिमा यस्तो प्रभावकारी कार्यक्रमलाई अब ट्राफिक उज्यालो अभियान जस्तै अरू कस्ता कस्ता कार्यक्रमहरू आवश्यक छन् या ट्राफिक उज्यालो अभियानलाई नै अब आगामी दिनहरूमा चाहिँ के कसरी अगाडि बढाउने सोच बनाउँदैछ ट्राफिक प्रहरीले?
हुनसक्छ नाम यही पनि हुन सक्ने भयो, अर्को नाम दिन पनि सकिने भयो। ट्राफिक अवेरनेस कार्यक्रम कहिले पनि रोकिन्न, यो निरन्तर कन्टिन्युटी रहन्छ चाहे जुनसुकै नाममा होस्। किन भन्दा हाम्रो अवेरनेसले एकातर्फ सवारी नियम पालन गर्नुपर्छ भन्ने जानकारी दिन्छ भने अर्कोतर्फ सवारी दुर्घटना हुँदा यस्तो क्षति हुँदो रहेछ है भन्ने एउटा सजगता पनि जाग्छ। त्यस कारणले गर्दा यो यस्ता अवेरनेस कार्यक्रममा हामी रोक्दैनौँ, हामी यसलाई निरन्तर दिन्छौँ, तर जुनसुकै नाममा भए पनि यो हाम्रो चाहिँ जारी रहन्छ।
त्यो ट्राफिक सचेतनासँग सम्बन्धित रहेका धेरै कार्यक्रमहरूमा सरेक हुनुभएको छ, कस्तो किसिमको उमेर समूहमा चाहिँ ट्राफिक सचेतना अलिक कम भएको पाउनुहुन्छ तपाईँले?
होइन, अब बाटोमा हिँड्दा जति पनि पैदल यात्री, सवारी चालकहरू हुनुहुन्छ अथवा यात्रुवर्ग हुनुहुन्छ, सबैसँग सोच्दा थोरै मान्छेले मात्रै मलाई थाहा थिएन, मलाई जानकारी थिएन भनेर भन्नुहुन्छ भने धेरै जसो मान्छेले चाहिँ मलाई हतार भयो, मेरो काम अलि त्यहाँ छिटो पुग्न पर्ने थियो भनेर अलि लापरवाही गरेको भेटियौँ। यसमा उमेर समूहको कुरा गर्नुपर्दा सबै उमेर समूह जो बाटोमा हिँड्नुहुन्छ, चाहे विद्यार्थी होस्, चाहे प्रौढ होस्, चाहे अफिसियल कर्मचारी होस्, सबै उस्तै खाले भेट्यौँ हामीले। तर अब गाउँबाट आउनुभएका उहाँहरूले त अलिकति जानकारी थिएन, काठमाडौँ सहर राजधानी हो, अलिक कम पढे लेखेका मान्छेले अलिक कम जानकारी हुने भयो। तर यहाँ कम पढे लेखेकाले मात्रै जानकारी नभएर ट्राफिक नियम उल्लङ्घन गरे होइन कि पढे लेखेकाले पनि ट्राफिक नियम उल्लङ्घन गरेको अवस्था छ। मैले तपाईँलाई भने यसमा थोरैले मात्रै यस्तो रहेछ, हामीलाई जानकारी थिएन भन्ने कुरा पायौँ भने धेरैले होइन जानकारी छ तर के गर्नु हामीलाई हतार छ, यस्तो ठाउँमा कोही भने जति ठाउँमा जेब्रा क्रसिङ छैन, भने जति ठाउँमा ओभरहेड ब्रिजहरू बनाएको छैन, सडकको कन्डिसन ठिक छैन भने जस्ता कुराहरू अर्काका टाउकोमा थुपर्ने कुराहरू गरे पायौँ। तर हामीले के भन्यौँ भने यो ट्राफिक नियम पालना गर्दा अरूलाई होइन तपाईँलाई चाहिँ तपाईँको जिउसँग, तपाईँको ज्यानसँग, तपाईँको शरीरसँग सम्बन्धित छ। किन भन्दा एक्सिडेन्ट भयो भने पहिलो क्षति कोसँग हुन्छ, तपाईँसँग हुन्छ, दोस्रो क्षति को हुन्छ, अर्को व्यक्तिसँग हुन्छ। तपाईँले त आफ्नो शरीरको त ख्याल गर्नुहोस् र आफ्नो साथसाथै तपाईँको वरपर रहेका व्यक्तिको पनि ख्याल गर्न जरुरी छ भनेर हामीले यो अवेरनेस दियौँ। उहाँहरूले हो यो कुरा भनेर मनन पनि गरिदिनु भएको छ। पक्कै पनि अबका दिनहरूमा उहाँहरूले आफूले जानेका कुरा पालना गर्नुहुने र अरूलाई पनि सिकाउनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
ट्राफिक सचेतना आफ्नै लागि हो र ट्राफिक नियम पालना पनि आफ्नै लागि हो। आफ्ना लागि भन्दा पनि आफूसँग सवार भएका जति पनि व्यक्तिहरू हुनुहुन्छ उहाँका लागि पनि ट्राफिक नियम पालना गर्नु जरुरी देखिन्छ। ट्राफिक नियमले सडक अनुशासनलाई झल्काउँछ, सडकलाई मर्यादित बनाउँछ र सडक सभ्यतालाई पनि देखाउँछ। यो कुरालाई मनन गर्दै सडक अनुशासन पालनाका लागि हामी सबैलाई अनुरोध गर्न चाहन्छौँ। उज्यालोको फेसबुक पेजमा तपाईँले आफ्नो विचार पनि व्यक्त गर्न सक्नुहुन्छ। उज्यालोको फेसबुक पेजमा तपाईँले आफ्नो विचार व्यक्त गर्नका लागि आफ्नो फेसबुकको सर्च बारमा गएर UJYAL उज्यालो टाइप गर्नुभयो भने तपाईँले उज्यालोको फेसबुक पेज भेट्न सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। तपाईँको विचार र सवारी साहित्यसँगै हामी अर्को खण्डमा भेट्छौँ। उज्यालो सुन्दै गर्नुहोला।
घर बनाउँदै गर्दा कतिवटा पिलर राख्ने, कति चौडाईको वाल बनाउने, घर मजबुत बनोस् भनेर विश्वस्त रहन अरू धेरै कुराहरू सोध्नुहुन्छ। तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नु, के यो सेफ छ?
Tata Nexon, the only SUV in Nepal with 5-star safety rating.
Seedha Kura, Prashta Vichar, Ujjalo Radio Network.
सिधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सडक र सडक सुरक्षासँग सम्बन्धित कार्यक्रम सडक सवारी सुन्दै हुनुहुन्छ। सिप्रेदी तथा टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक सवारीको साथमा म रोशन केसी छु। हामीलाई तपाईँ काठमाडौँमा 90 MHz साथमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर हाम्रा कार्यक्रम तपाईँले प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब भने कार्यक्रम सडक सवारीमा पालो भएको छ तपाईँको विचारलाई समेट्ने र तपाईँको विचारलाई समेट्न मैले उज्यालोको फेसबुक पेजमा कार्यक्रमको सुरुवातमा सोधेको थिएँ। स्कूलले भाडाका गाडीहरू प्रयोग गरी विद्यार्थी बोक्दा सार्वजनिक गाडी चढ्ने यात्रुमा यसको असर कतिको परेको पाउनु भएको छ भनेर सोधेको थिएँ। यसमा तपाईँले आफ्नो विचार पनि व्यक्त गर्न सक्नुहुन्थ्यो र त्यो विचारको कुरालाई समेट्दै सुशीला सिलवालले लेख्नु भएको छ, नमस्कार, समस्याको कुरा भन्दा पनि 3:30 स्कूलको टाइम हुँदा लगन खेलको स्कूलका विद्यार्थी बोक्ने गाडी 3:00 बालोजु हुन्छ भने अब तपाईँ नै भन्नुहोस् त्यो गाडी कसरी बत्तिएर लगन खेल पुग्छ? गाडी चढ्दा पनि छिटो चढ्नु र झर्दा पनि ज्यानको बाजी लगाउनु पर्ने त हाम्रो बाध्यता नै हो भनेर उहाँ लेख्नु भएको छ। इन्दिरा पौडेल पनि लेख्नुहुन्छ, यो विषयमा लेख्न मन थियो, अत्याधिक असर परेको छ यात्रुलाई मात्र नभएर विद्यार्थीलाई पनि असर परेको छ यसमा भनेर लेख्नु भएको छ। त्यसै गरी रविन्द्र कुँवर लेख्नुहुन्छ, उस्तै त काठमाडौँका गाडीहरूमा यात्रु कोचाकोच हुन्छन्, झन् सार्वजनिक गाडी भाडामा लगिए के हाल स्थिति होला आफै बुझौँ भनेर उहाँ लेख्नु भएको छ। शैलेश श्रेष्ठ लेख्नुहुन्छ, निकै शास्ति भोग्नु परेको छ, विद्यार्थी बोक्ने समय कतै जान लाग्दा गाडी कुर्नुपर्ने व्यथा छुट्टै छ। काठमाडौँमा अधिकांश सार्वजनिक गाडीहरूले स्कूलले विद्यार्थी नै बोकिरहेको हुन्छन्, कति गाडीले त विद्यार्थी लिन जाँदा ढिलो भयो भनेर अन्य यात्रु नै बीचमै छाडिदिन्छन्। गाडी कुन प्रयोजनको लागि चलाउनु पर्ने हो त्यही प्रयोजनको लागि चलाउनु पर्छ भनेर उहाँ लेख्नु भएको छ। त्यसै गरी 52 मिनट अगाडि बाबुराम निरोलाले लेख्नु भएको छ, कार्यालय वा अन्य समयमा निजी विद्यालयले सार्वजनिक भाड़ाका गाड़ीहरू प्रयोग गर्नाले सर्वसाधारणले धेरै नै शास्ति भोग्नु परेको छ। तर जिम्मेवार निकाय भने थाहा नभए भएर पनि कानमा तेल हालेर बसे चाहिँ बेखबर छ। त्यसैले सार्वजनिक भाड़ाका गाड़ीवाल वा निजी विद्यालयले अब उपरान्त सार्वजनिक गाड़ी प्रयोग गरेको खण्डमा दुवैलाई कड़ाभन्दा कड़ा सजाय गर्नुपर्छ, किनभने प्रावधानले गाड़ी खरिद गरेर सञ्चालन गर्छु भनेको छ, त्यही काम गरियोस् भनेर उहाँ लेख्नु भएको छ। त्यसै गरी शिवलाल शाहले धेरै असर परेको छ भनेर आफ्नो विचार व्यक्त गर्नुभएको छ। सबैजनालाई उहाँहरूका विचारका लागि धेरै धेरै धन्यवाद। अब नै कार्यक्रम सडक र सवारीमा पालो भएको छ सवारी साहित्यको। त्यसै गरी आज मैले एउटा ट्याङ्करको साहित्य लिएर आएको छु। रिङ रोडमा भेटिएको ट्याङ्करमा बा ना छ ख 1088 नम्बरको सो ट्याङ्करको दायाँपट्टिको साइडमा ढालामा लेखिएको छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी, सयौं सपुतलाई जन्म दिने हाम्री आमा, सिन्धुपाल्चोकको प्रतिष्ठा जोगाउने दुःख, जलस्रोत र व्यापार, जलस्रोत पर्यटन र व्यापारको अपार भनेर लेखिएको छ। यिनै सामग्रीहरूसँगै आज हामी कार्यक्रम सडक र सवारीको अन्त्यतिर आइसकेका छौं र सडक र सवारीबाट विदा हुनुभन्दा अगाडि फेरि पनि जानकारी गराउन चाहन्छु। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि राम्रोसँग साबुन पानीले हात धुनुहोला, सेनिटाइजरको प्रयोग गर्नुहोला र घरभित्र रहँदाखेरिमा लगाएको लुगा या घरभन्दा बाहिरबाट आएर लगाएको लुगा जुन छ त्यसलाई फुकालेर नयाँ लुगा लगाउनुहोला र हात सकेसम्म धुने प्रयत्न गर्नुहोस् र मुखमा हातले छुने त्यस्ता कामहरू नगर्नुहोला र मास्कको प्रयोग गर्नुहोस्, धुलोबाट बस्न पनि यसले निकै सहयोग पुर्याउँछ। चस्माको प्रयोग गर्नुहोस्, यसले आँखालाई पनि जोगाउँछ र ट्राफिक नियमको पनि पालना गर्नुहोस्, यसले सुरक्षित रूपमा यात्रा गर्न तपाईँलाई सघाउँछ। हस्त नमस्कार, शुभ दिन, शुभ समय।
हृदय भरी भरी गुंजी रहने सृजना को छाती भरी भरी मेरो अटौने सब को याद सबैको माया प्रेरणा है।